नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावका लागि मुख्य दलले उम्मेद्वारको नाम टुङ्ग्याए, भोलि हुने उम्मेद्वारी मनोनयन दर्ताको सबै तयारी पूरा।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना दोस्रो चरणको चुनावपछि मात्रै हुने, निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन निर्वाचन आयोगलाई एमालेको ध्यानाकर्षण।
तेह्रथुमका ग्रामीण भेगमा औषधिको अभाव, सेती अञ्चल अस्पतालमा 9 वर्ष अघि शुरू भएको इन्डोस्कोपी सेवा बन्द।
उत्तर कोरियाको आणविक सक्रियताको तरंग विश्वभरि, थप नाकाबन्दी लगाउनुको अर्थ नहुने रूसको भनाई, अमेरिका भन्छ कारवाहीबाटै तह लगाउनुपर्छ।
र ताजिकिस्तानसँग पराजित भएपछि एसिया कपमा छनौट हुन नेपाललाई गाह्रो।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रदेश नम्बर 2 चुनाव हुने दिन नजिकिएसँगै ठूला दलले उम्मेद्वारको टुङ्गो लगभग सबै ठाउँमा लगाएका छन्। नेपाली कांग्रेसले 133 स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगाएको जनाएको छ। कांग्रेसले वीरगंज महानगरपालिकाको प्रमुखमा अजय कुमार द्विवेदी, कलैया उपमहानगरपालिकाको प्रमुखमा राजेश राय यादव, सिमरा उपमहानगरपालिकाको प्रमुखमा कृष्णव्रत सिंह, जनकपुरमा जनक कुमार शाहलाई अघि सारेको छ। यस्तै एमाले प्रदेश नम्बर 2 एक महानगर पालिका, 3 उपमहानगरपालिका, 73 नगरपालिका र 59 गाउँपालिका गरी 136 स्थानीय तहका लागि उम्मेद्वारको नाम टुङ्ग्याएको जनाएको छ। 8 स्थानीय तहका प्रमुख र केही ठाउँका उपप्रमुखको नाम आउन बाँकी भए पनि सबै ठाउँको नाम भने टुङ्ग्याइएको नेता सूर्य थापाले जानकारी दिनुभयो। एमाले वीरगंज महानगरको प्रमुखमा बसरुद्दीन अन्सारीलाई अघि सारेको छ भने जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लक्ष्मी नारायण भगत, सिमरा उपमहानगरपालिकाको प्रमुखमा कृष्ण पौडेल र कलैया उपमहानगरपालिका विनोद शाहलाई प्रमुखको उम्मेद्वार बनाएको छ। यस्तै माओवादी केन्द्रले वीरगंजको मेयरमा रहवर अन्सारीलाई अघि सारेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले उम्मेद्वार छनौटमा कुनै पनि जिल्लामा विवाद नभएको र सबै जिल्लामा उम्मेद्वारको नाम टुङ्गो लागिसकेको तर सबै ठाउँको नामावली संकलन भइ नसकेको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि सबैजसो ठाउँमा उम्मेद्वारको नाम टुङ्गो लगाएको जनाएको छ। राजपाका नेता केशव झाका अनुसार 114 ठाउँको नाम संकलन भइसकेको छ भने बाँकी ठाउँको नाम संकलन गर्ने काम भइरहेको छ।
निर्वाचन आयोगले प्रदेश नम्बर 2 हुने स्थानीय चुनावको मनोनयन दर्ताको सबै तयारी पूरा भएको जनाएको छ। आज पत्रकार सम्मेलन गरी आयोगले मनोनयन दर्ताका लागि कर्मचारी, कागजात लगायत सबै सम्बन्धित ठाउँमा पुगिसकेकोले उत्साहका साथ मनोनयन दर्ता गर्न आग्रह गरेको हो। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले असोज 2 हुने चुनावमा सबै दल सहमत हुने अवस्था आएकोले 2 चुनावको मिति सारेको औचित्य पुष्टि भएको बताउनुभयो।
उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, आम जनता, राजनीतिक दल र सरकारवालाहरूलाई अवगत गराउन चाहन्छु। पहिले जस्तै शान्ति र सौहार्दपूर्ण वातावरणमा व्यापक सहभागिता रहने अपेक्षा आयोगले गरेको छ। यस निर्वाचनमा सबै राजनीतिक दलहरूले निर्वाचन सहभागी हुने अठोट व्यक्त गर्नुभएको छ। यो आयोगका लागि अत्यन्तै हर्षको विषय भएको छ। सहज राजनीतिक वातावरण सृजना भएबाट वैशाख 31 एकै चरणमा गर्ने भनिएको निर्वाचन चरणबद्ध रूपमा गर्नुको उद्देश्य समेत पूरा भएको छ।
2 प्रदेशका 8 136 स्थानीय तहमा 6627 निर्वाचित हुनेछन्। चुनावका लागि 2166 मतदान स्थल र 3557 मतदान केन्द्र तोकिएका छन् भने 26,64,950 मतदाता सहभागी हुनेछन्।
यसैबीच निर्वाचन आयोगले प्रदेश र संघको चुनावका लागि आचार संहिता कडाईका साथ लागू गरिने बताएको छ। आचार संहिता लागू गरेको भन्दै मन्त्रीहरूले असन्तुष्टि जनाउँदै केही दिन पछि सार्न आग्रह गर्ने सरकारको निर्णयप्रति लक्षित गर्दै प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले यो निर्णय फिर्ता नहुने बताउनुभयो। आयोगले उपयुक्त समयमा आचार संहिता लागू गरेकाले अब फिर्ता हुने सम्भावना नरहेको उहाँको भनाई थियो। यसअघि 2064 सालको चुनावमा 86 दिन र 2070 सालको चुनावमा 117 दिन अघि र स्थानीय तहको चुनावमा 73 दिन अघि आचार संहिता लागू गरिएको उहाँले जानकारी दिनुभयो।
तर निर्वाचन आयोग आफैले आचार संहिता उल्लंघन गरेको पाइएको छ। आचार संहिता लागू भएको बेलामा कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिए पनि आयोग आफैले भने 5 दिनमा 3 जना सचिव हेरफेर गरेको छ। आयोगको आग्रहमा गएको बिहिबार सचिव महेश्वर नेउपानेलाई मन्त्रालय तानिएको थियो। नेउपानेको स्थानमा नियुक्त भएका शंकर अधिकारीले 2 दिन मात्र हाजिर गरेपछि सरुवा गरेर हिजोदेखि सचिव बेगेन्द्र शर्मा पौडेललाई लगिएको छ। त्यसअघि अधिकारीको सरुवा पनि आचार संहिता लागू भइकन गरिएको थियो। गएको जेठ 8 गते सचिव गोपीनाथ मैनालीलाई सरुवा गरी आयोगकै सहसचिव दीपक सुवेदीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो। आयुक्त इला शर्माले सरकारी निकायलाई आचार संहिता लागे पनि चुनाव प्रयोजनका लागि कर्मचारीको सरुवा हुनु सामान्य भएको दावी गर्नुभयो।
यसैबीच नेकपा एमाले निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन निर्वाचन आयोगको ध्यान आकर्षण गराएको छ। सरकारकै मन्त्री तथा सत्तारूढ़ दलकै नेताहरूबाट आचार संहिता उल्लंघन भएको भन्दै एमाले आयोगको ध्यान आकर्षण गराएको हो। 2 नम्बर प्रदेशमा शान्तिपूर्ण र भयरहित ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि एमाले आग्रह गरेको छ। यस्तै पछिल्लो समय प्रदेश नम्बर 2 का विभिन्न ठाउँमा भएका एमाले सभा बिथोल्ने प्रयास भएको उल्लेख गर्दै एमाले स्थानीय तहको चुनावका लागि शान्ति सुरक्षाको ग्यारेन्टी गर्न र आम मतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण बनाउन सरकार सम्बद्ध सुरक्षा निकाय र कर्मचारीलाई आग्रह गरेको छ। यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव 2 चरणमा हुने भए पनि मतगणना भने एकैपटक हुने भएको छ। मंगिर 21 गते दोस्रो चरणको मतदान सकिएपछि एकैपटक मतगणना शुरू हुने निर्वाचन आयुक्त इलास शर्माले जानकारी दिनुभयो। पहिलो चरणको चुनाव मंगिर 10 गते 32 जिल्लाका 37 वटा निर्वाचन क्षेत्रमा हुनेछ भने बाँकी क्षेत्रमा मंगिर 21 गते चुनाव हुँदैछ।
13 थुममा औषधिको अभाव शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरू भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकोले औषधि अभाव शुरू भएको ग्रामीण भेगका स्वास्थ्य संस्थाले जनाएका छन्। जिल्ला अस्पतालकै स्टोरमा पनि औषधि अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मुक्ति नारायण शाहले जानकारी दिनुभयो। गाउँका स्वास्थ्य चौकीले 39 प्रकारका औषधि निशुल्क उपलब्ध गराउनु पर्ने भए पनि आठराई गाउँपालिका चुहान डाँडा युवा छातेढुङ्गा र थोकलुङमा रहेका स्वास्थ्य चौकीमा सिटामोल समेत नरहेको चुहान डाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङनामले जानकारी दिनुभयो। यस्तै फेदाप मेनछ्याम र छथर गाउँपालिकाका केही स्वास्थ्य चौकीमा तथा म्याङलुङ र लालीगुराँस नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा समेत औषधि अभाव छ। गाउँपालिका र नगरपालिकाले पनि तत्कालै बजेट अभावका कारण औषधि किन्न सक्ने अवस्थामा नरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलले जानकारी दिनुभयो।
सेती अञ्चल अस्पतालमा 9 वर्ष अघि शुरू भएको इन्डोस्कोपी सेवा बन्द भएको छ। इन्डोस्कोपी 1 वर्षदेखि बन्द भए पनि अस्पताल प्रशासन र व्यवस्थापन समितिले फेरि सञ्चालनका लागि पहल गरेका छैनन्। अञ्चल अस्पताल प्रशासनले भने पुरानो प्रविधिको मेसिन भएकाले जोखिमपूर्ण भएको भन्दै इन्डोस्कोपी नचलाएको जनाएको छ। अहिले भिडियो इन्डोस्कोपी आएको र अस्पतालमा भएको इन्डोस्कोपी आँखाले हेर्नु पर्ने भएकाले नयाँ डाक्टरले चलाउन गाह्रो मानेको अस्पतालले जनाएको छ। तर अञ्चल अस्पतालमा इन्डोस्कोपी गर्ने डाक्टरले भने मेसिनको लाइट बिग्रेकाले इन्डोस्कोपी गर्न नसकिएको बताएका छन्।
सार्वजनिक गाडीको भाडा आउँदो छठसम्म नबढ्ने सरकारले स्पष्ट पारेको छ। पर्सिदेखि दशैंको लागि टिकट बुकिङ खोल्ने निर्णय भइसकेकोले छठ अघि कुनै पनि हालतमा भाडा नबढ्ने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले स्पष्ट पार्नुभयो। व्यवसायीले भाडा बढाउन दबाव दिइरहे पनि यस अघिको निर्णय अनुसार पर्सिदेखि दशैंको लागि टिकट बुकिङ खुल्ला गरिने उहाँले बताउनुभयो। व्यवसायीले भने भाडा दर बढाउनु पर्ने र छतमा सामान राख्नुपर्ने माग गर्दै टिकट बुकिङ खुलाउन आलटाल गरिरहेका छन्।
अबको गन्तव्य मानव बेचबिखनको अन्त्य भन्ने नाराका साथ आज मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले काठमाडौँमा गरेको कार्यक्रममा सभामुख ओनसरी घरतीले विगतमा मानव बेचबिखनको मुख्य स्रोत रहेको नेपाल अहिले ट्रान्जिट पोइन्ट बनेको बताउनुभयो। मानव बेचबिखन तथा ओसार पसार मानव विरोधी गम्भीर अपराध भएको बताउँदै सभामुख घरतीले यसका विरूद्ध सबै एक भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले हालै विगतमा खुला सिमानाका कारण यौन शोषणका लागि बेचबिखन हुने गरेकोमा केही वर्ष यता नेपालका आन्तरिक बजार र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको आयाम र स्वरूप जटिल बन्दै गएको बताउनुभयो। नेपालको संविधानले मौलिक हकमै कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरे पनि गरिबी, अशिक्षा, बेरोजगारी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोप लगायत कारणले आफ्नो वासस्थानबाट विस्थापित हुँदा महिला र बालबालिका बेचबिखन र ओसार पसारको बढ़ी जोखिममा पर्ने गरेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका अनुसार विश्वमा वर्षेनी 21 करोड़ मानिस बेचबिखनमा पर्छन्, जसमध्ये 171 जना महिला र बालिका रहने गरेका छन्। नेपालमा भने बेचबिखनमा पर्ने मध्ये 198 जना महिला रहेको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082562601, 98573359090, 98573164।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
लुम्बिनी मेडिकल कलेज पाल्पामा भर्ना खुल्यो।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीएससी नर्सिङ कार्यक्रमको लागि भर्ना खुलेको हुँदा काठमाडौँ विश्वविद्यालयबाट प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यही भाद्र 23 गते भित्र आवेदन फारम भरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, तानसेन 7 प्रवास, पाल्पा।
फोन नम्बर 075411209411201।
काठमाडौँका लागि सम्पर्क लुम्बिनी मेडिकल कलेजको सम्पर्क कार्यालय एराहिटी ढुङ्गे धारा।
फोन नम्बर 01-4480-841।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनावका लागि मुख्य दलले उम्मेद्वारको नाम टुंग्याए, भोलि हुने उम्मेद्वारी मनोनयन दर्ताको तयारी पूरा, प्रतिनिधि सभा र प्रदेशसभाको मतगणना दोस्रो चरणको चुनावपछि मात्रै हुने, तेह्रथुमका ग्रामीण भेगमा औषधिको अभाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, फाटफुट वर्षा भइरहे पनि अब हिउँदे तरकारी लगाउने सिजन शुरू भएको छ। हिमाल पहाड र तराईमा भदौ 15 देखि मंगिर 15 सम्म हिउँदे तरकारी लगाउन सकिन्छ। भौगोलिक बनावट अनुसार हिमाल पहाड र तराईमा कुन कुन हिउँदे तरकारी लगाउन सकिन्छ भनेर साथी विष्णु विश्वकर्माले तरकारी बाली विज्ञ सुरेन्द्रलाल श्रेष्ठलाई सोध्नु भएको छ।
हामी हिउँदे तरकारी भन्ना साथै अब लगाउने तरकारीहरू जुन हामीले हिउँदमा चाहिँ हामीले तरकारीको लागि चाहिँ उपभोग गर्छौँ, जस्तै यो काउली भयो, अब लगाउने सिजन हिउँदे तरकारीमा काउली वर्ग समूहका, जस्तै काउली वर्ग समूहमा काउली पर्यो, बन्दा पर्यो, अनि आएर चाहिँ ब्रोकाउली पर्यो, ग्याँठकोपी पर्यो, त्यस्तै गरेर सागपातमा अहिले लगाउने, अहिले हिउँदे तरकारीमा हामीले जुन लगाउने भनेको सागपातमा चाहिँ रायो पर्यो, अनि आएर चम्सुर पर्यो, पालुङ्गो पर्यो, त्यस्तै गरेर चाहिँ हामीले एउटा अचारको रूपमा अथवा बास्नदार को रूपमा जुन हामीले धनियाँ युज प्रयोग गर्छौँ त्यो पनि अब हिउँदे तरकारीमै पर्यो। त्यस्तै गरेर हामीले चाहिँ जुन जरामुनीको तरकारी खान्छौँ, जस्तै अब चाहिँ रायो, जस्तै मुला भयो, सलगम भयो, यो पनि अब हिउँदे तरकारीमै पर्यो। र त्यस्तै गरेर चाहिँ हामीले अब यो हिउँमा लगाउने विभिन्न किसिमको सिमीहरू पनि छन्, तिनीहरू पनि यो चाहिँ हिउँदे तरकारीमा पर्छन्। त्यसले गर्दाखेरि हाम्रो चाहिँ आफ्नो जग्गा सुहाउँदो, आफ्नो चाहिँ अब चाहिँ इन्कमको लागि हो कि त्यो कसरी हो, व्यावसायिक रूपमा खेती गर्ने हो, सर्वप्रथम कृषक दाजुभाइहरूले चाहिँ म चाहिँ अब यो हिउँदे तरकारीमा कुन चाहिँ तरकारी लगाउने हो भनेर चाहिँ सर्वप्रथम त्यस कुरामा ध्यान दिनुपर्ने हुन्छ।
त्यसको लागि तराईमा, पहाडमा अनि हिमालमा कुन कुन तरकारी बढी फल्छ त यो हिउँदे तरकारीका लागि?
अब हिउँदे तरकारीमा अहिले चाहिँ लगाउने भनेको सर्वप्रथम त यो काउली बाली समूहको तरकारी हो। त्यसमा पनि अब यो हामी उच्च पहाडमा जाने हो भनेदेखि त अहिले यो चिसोको समयमा त्यहाँ हिउँदे तरकारी पनि यो हिउँ पग्लेपछि लगाउने चलन हुन्छ, लगाइन्छ बढी मात्रामा भनेदेखि हामी विशेषतया यो मध्य पहाड र तराईमा चाहिँ लगाउने यो हिउँदे तरकारी बालीहरू चाहिँ उस्तै उस्तै खालका हुन्छन्। र अहिले यसमा पनि जस्तै अब काउलीको कुरा लिने हो भनेदेखि काउलीमा चाहिँ अगौते काउलीको त अब लगाउने सिजन पनि झन्डै झन्डै अन्तिम भइसक्यो। किन भन्दाखेरि यो अगौते काउली चाहिँ हामी अगौटे काउली लगाएको 65-70 दिनमा चाहिँ तयार हुने भएको हुनाले र चाहिँ यसको तापक्रम 20-30 डिग्री सेन्टिग्रेड चाहिँ आवश्यक पर्ने हुनाले अहिले हामीले चाहिँ अगौटे काउलीको लगाउने प्रयास चाहिँ लगाउने कार्य भइसकेका छन्। र अब हामीले चाहिँ यो तरकारी खेती गर्दाखेरि तराईमा होस् अथवा मध्य पहाडमा होस् हामीले चाहिँ अब कुन चाहिँ तरकारी खेती गर्ने हो, हिउँदे तरकारी खेतीमा पनि कुनै तरकारी बालीहरू चाहिँ डाइरेक्ट नै बिउ छर्ने खालका तरकारी बालीहरू हुन्छन्, जस्तै अब चाहिँ केराउ भयो, त्यस्तै गरेर चम्सुर भयो, अनि आएर चाहिँ मुला नै भयो भनेदेखि कुनै कुनै चाहिँ तरकारी बालीहरू चाहिँ बेर्ना सार्ने खालका हुन्छन्। जस्तै हामीले यो बेर्ना बनाएर नर्सरी बनाइसकेपछि बिरुवा चाहिँ सार्ने जुन तरकारी बालीमा अब रायो पर्यो, अनि आएर चाहिँ काउली पर्यो, बन्दा पर्यो, ब्रोकाउली पर्यो, यी बालीहरू चाहिँ हामीले चाहिँ नर्सरी बनाएर अनि चाहिँ ती बेर्ना सारेर हिउँदे तरकारी चाहिँ गर्छौँ। तर अलिकति हामीले तराईमा अलिकति फरक के छ भन्दाखेरि जुन हामीले यो अलिकति गरम चाहिने, गरम हावापानी चाहिने, जस्तै गोलबेरा भयो, भन्टा भयो, खुर्सानी, हुन त यो हिउँदे तरकारी बाली होइन तर तराईको तापक्रम हिउँदमा पनि अलिकति तापक्रम बढ्ने हुनाले यी गोलबेरा भयो, खुर्सानी भयो, गोलबेरा, खुर्सानी, भन्टाहरू चाहिँ हामीले हिउँदमा पनि असोजदेखि नै लगाएर हामीले चाहिँ यी तरकारी बालीहरू चाहिँ हिउँदमा पनि तराईमा चाहिँ खेती गर्न सक्छौँ।
तरकारी बाली विशेषज्ञ सुरेन्द्रलाल श्रेष्ठ हिउँदे तरकारी खेतीका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। इन्द्रजात्राको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कुमारीको रथयात्रा शुरू गरिएको छ। राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन सहित सरकारी उच्च पदस्थ अधिकारीले काठमाडौँको बसन्तपुरबाट जात्रा अवलोकन गरी प्रसाद ग्रहण गर्नुभएको थियो। इन्द्रजात्राको तेस्रो तथा महत्वपूर्ण दिन आज कुमारीसँगै भैरव र गणेशको रथयात्रा गर्ने परम्परा छ। हरेक भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायतका ठाउँमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजा सहितको लिङ्ग ठडियाएपछि शुरू हुने यो जात्रामा विभिन्न नाचगान, रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने गरिन्छ।
नुवाकोटको ओखरपौवासीले काठमाडौँको फोहोर लैजाने बाटो बन्द गरेर फोहोर बोकेका गाडी फर्काइदिएका छन्। प्रभावित क्षेत्रमा दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा ओखरपौवासीले फोहोर फाल्न नदिने घोषणा गरेका छन्। हिजो र आज बिहान 85 गाडीलाई फोहोर फाल्न दिएर दिउँसोदेखि फोहोर फाल्ने ठाउँसम्म पुग्ने बाटो बन्द गरिएको ककनी गाउँपालिका वडा नम्बर 2 ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताउनुभयो। एक हप्ता अघि काठमाडौँ महानगरपालिकासँग वैज्ञानिक रूपमा फोहोर विसर्जन, फोहोर फाल्ने ठाउँसम्म पुग्ने मूल सड़कको स्तर उन्नति र गाउँको शाखा सड़क कालो पत्रे हुने लगायतका सहमति पूरा गर्ने संकेत नदेखिएको भन्दै स्थानीयले फोहोर बोकेका गाडी ओखरपौवा क्षेत्रमा प्रवेश नगराउन चालकलाई चेतावनी दिएका छन्। ओखरपौवासीले गाडी छिर्न नदिएपछि काठमाडौँमा दैनिक उत्पादन हुने 1500 टन फोहोर व्यवस्थापन गर्न समस्या शुरू भएको छ। फोहोर उठ्न नसक्दा ललितपुर महानगरपालिका क्षेत्रमा दुर्गन्ध बढेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 98143404, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन। ओहो महेशजी,
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
क्वालिटी फर एक्सिलेन्स।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आफ्ना माग पूरा गर्न पहल गरिदिन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यान आकर्षण गराएका छन्। करार नियुक्ति लगायतका माग गर्दै झण्डै 5 हप्तादेखि अनशन, धरना, प्रदर्शन लगायतका आन्दोलन गरिरहेका आंशिक प्राध्यापकले आज ओलीलाई भेटेर माग पूरा गरिदिन आग्रह गरेका हुन्। आंशिक प्राध्यापक संघको आयोजनामा भइरहेको आन्दोलनका क्रममा प्रधानमन्त्री, शिक्षा मन्त्री लगायत विभिन्न दलका शीर्ष नेतालाई मागबारे ध्यान आकर्षण गराउँदै आएका छन्। यसैबीच आंशिक प्राध्यापकले आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धरना दिएका छन्।
8 दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आजदेखि खुलेको छ। कालीकोटको गगने खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो, तर गुल्मीको रिडी रुद्रवेणी बामी टक्सार सड़क भने 4 दिनका लागि बन्द भएको छ। लुम्दी खोलादेखि नादेवा खोलासम्म सड़क मरमत गर्न लागि एकाले 4 दिनका लागि यो सड़क बन्द गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारेश्वर ढकालले जानकारी दिनुभयो। यस्तै रामेछापको लिखु गाउँपालिका 16 नम्बर 7 सड़क बिग्रिएर गाड़ी चल्न नसक्ने भएपछि गाउँपालिकाको पहलमा सड़क निर्माण शुरू गरिएको छ।
भक्तपुरको बोडेबाट काठमाडौँको मूलपानी जोड्ने बोडे मूलपानी सड़क निर्माण अरपत्र परेको छ। सड़क विस्तारका क्रममा निलबारहाई चेकपोस्ट नजिकै गएको वर्ष निर्माण शुरू भएको रिटेनिङ वाल अर्थात टेवा पर्खाल भत्किएर स्थानीय बासिन्दाको तरकारी तथा अन्नबाली नष्ट भएपछि विवाद शुरू भएको सड़क अहिलेसम्म निर्माण हुन सकेको छैन।
मुस्ताङको कागबेनी मुक्तिनाथ सड़क खण्ड कालोपत्रे गरिएको छ। कालोपत्रे निर्माण शुरू भएको 2 वर्षपछि यो सड़क 12 किलोमिटर लामो यो सड़क कालोपत्रे भएको हो। सड़क कालोपत्रे भएपछि विभिन्न ठाउँबाट मुक्तिनाथ पुग्ने पर्यटकका लागि सजिलो हुने भएको छ।
झापाको दमकमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ। NA4-17-29 ट्रकको ठक्करबाट ट्रकका सहचालक झापा सनिश्चरेका रूपेश गुरुङको आज दिउँसो ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मनाङमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 12 जना घाइते भएका छन्। नासोङ गाउँपालिका 3 धारापानीबाट मनाङका लागि छुटेको G1J6315 जीप भात्राङ खोला नजिकैबाट मर्स्याङदी नदीमा खस्दा नेस्याङ गाउँपालिका कि निमा थुमा लामाको ज्यान गएको हो।
ट्राफिक प्रहरीले धनुषामा गाड़ी र मोटरसाइकलका अस्पष्ट नम्बर प्लेट पुनर्लेखन गर्ने अभियान शुरू गरेको छ। प्रदेश नम्बर 2 को चुनावका बेला हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै धनुषाको विभिन्न ठाउँमा सवारी चेक जाँच र अस्पष्ट नम्बर प्लेटमा पुनः नम्बर लेखाउने अभियान चलाइएको धनुषाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो।
डोल्पाको ठुली भेरी नदीमा ट्र्याक्टर पल्टिँदा नदीमै फसेका 2 जनाको 18 घण्टापछि जीवितै उद्धार गरिएको छ। ठुली भेरी नगरपालिका 3 लामा लोटेमा ढुङ्गासहितको ट्र्याक्टर नदी पार गराउने क्रममा पल्टिँदा चालक नरबहादुर कामी, सल्यानका टीकाराम बिसी र जनक बिसी नदीमा फसेका थिए।
नवलपरासीको देवचुली नगरपालिकाका सबैजसो बस्तीमा सोलर बत्ती जडान गरिएको छ। देवचुली नगरपालिकाको प्रगति नगर, दलदले, दुमकौली लगायतका शहरका सबै सड़क र धेरैजसो ग्रामीण बस्तीमा सोलर बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ।
म्याग्दीको तातो पानी कुण्ड व्यवस्थापन समितिले सरस्वती माध्यमिक विद्यालयलाई 17 लाख रूपियाँ सहयोग गरेको छ। तातो पानी कुण्डमा नुहाउन पुगेकाहरूबाट उठेको रकम मध्ये 17,74,000 रूपियाँ सरस्वती माविमा निजी स्रोतका 10 जना शिक्षकका लागि उपलब्ध गराइएको समितिका अध्यक्ष वीरेन्द्र मान साक्यले बताउनुभयो।
22 थान मानव खप्पर सहित प्रहरीले झापाको काकडभित्ताबाट काभ्रेका सोम तामाङलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गोर्खाको दरौंदी नदीमा नदीमा राफ्टिङ गर्न सकिने नसकिने बारे सम्भाव्यता अध्ययन गरिएको छ। राफ्टिङ गाइडहरूको टोलीले आज नदीको भालु सुहारादेखि अबुवासम्मको 20 किलोमिटर भन्दा धेरै नदीमा सम्भाव्यता अध्ययन गरेको हो। भोटे कोशी नदीमा व्यवसाय सञ्चालन गर्दै आएको राफ्टिङ स्टार नाम कम्पनीका 3 गाइडले अध्ययन गरेका हुन्।
मेरो पनि भन्नु छ।
एशिया कप छनौट फुटबलमा नेपाल ताजिकिस्तानसँग पराजित भएपछि धेरैजनाले प्रतिक्रिया जनाउनु भएको छ। नवीन केसीले फेसबुकमा लेख्नु भएको छ, घरेलु मैदानमा हार्दा निकै दुःख लागेको छ। दोस्रो हाफमा नेपालले धेरै राम्रो खेलेको थियो। विमल, विक्रम र जर्ज प्रिन्सलाई शुरूमै खेलाएको भए पहिलो हाफमा पनि खेल निकै राम्रो हुन सक्ने देखियो।
रमेश सौलगाई लेख्नुहुन्छ, आजको खेल हेर्दा नेपालले धेरै कुरा सिक्न बाँकी छ जस्तो लाग्छ। त्यसको लागि हामीले दीर्घकालीन योजना बनाएर काम थाल्नुपर्छ। एन्फा एकाडेमीबाट उत्पादन हुने 10-20 खेलाड़ीले हाम्रो फुटबल भविष्य राम्रो देखाउँदैन। गाउँ गाउँमा पुगेर नयाँ प्रतिभा खोज्नुपर्छ।
फास्ट्र्याकलाई सेनाले दियो महत्व, समयमै काम सक्ने दावी शीर्षकको खबरमा कृष्णप्रसाद भूषाल ट्वीट गर्नुहुन्छ, यसअघि हरेक परियोजना विलयमा सकेर नेपालीको मन जितेको नेपाली सेनाले फास्ट्र्याक पनि 4 पूरा गरोस्। राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्तीलाई सेनाले पाठ सिकाउने आशा छ।
यसै विषयमा फेसबुकमा नो डिजेल नो ग्यास नाम राखेका साथी लेख्नुहुन्छ, फास्ट ट्र्याकमा भारतको ठूलो स्वार्थ जोडिएको छ, त्यसैले नेपाली सेनाले सचेत भएर काम गरेन भने 50 पनि लाग्न सक्छ। यसमा नेपाली सेनालाई सरकारको ठूलो सहयोग आवश्यक देखिन्छ।
अनि कपन क्षेत्रमा हरेक 15 सड़क निर्माणको अनुगमन हुने खबरमा मेघबहादुर खत्री लेख्नुहुन्छ, प्रधानमन्त्रीले नै काठमाण्डुका खाल्डा पूर्ण निर्देशन दिनुभएको थियो तर खै पूरा भएन, अरूको त के कुरा गर्नु र खै।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन्द र रुबिना श्रेष्ठ। नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले परमाणु कार्यक्रमलाई तीव्र बनाएपछि विश्वभरि नै तरंग फैलिएको छ। अमेरिका र उसका समर्थक देशले सैन्य कार्यवाहीबाट उत्तर कोरियालाई तह लगाउनुपर्ने बताउन थालेका छन् भने उत्तर कोरियाप्रति सद्भाव राख्दै आएका देशले ऊमाथि थप प्रतिबन्ध लगाउन नहुने बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन बेकार हुने बताउनु भएको छ। अमेरिका लगायत देशले उसमाथि कारवाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियाली नागरिक बरू घाँस खाएर मात्र बस्न तयार हुने तर आणविक कार्यक्रम त्याग्न नमान्ने टिप्पणी गरेको बीबीसीले जनाएको छ। पुटिनले उत्तर कोरियामाथि सैन्य कार्यवाही गर्दा विश्वव्यापी रूपमा समस्या आउने भन्दै त्यसो गर्नु ठिक नहुने बताउनुभयो। उत्तर कोरियाको समस्या समाधानका लागि सही कूटनीतिले मात्रै काम गर्ने पुटिनको भनाई छ। यसअघि अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ युद्धको शुरूआत गरेको आरोप लगाएको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमको परीक्षणले नयाँ युद्धको शुरूआत गरेको बताउनु भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल एसिया कप छनौट फुटबलमा ताजकिस्तानसँग 2-1 पराजित भएको छ। ललितपुरको सातदोबाटमा रहेको एन्फाको कृत्रिम घाँसे मैदानमा भएको खेलमा गोल गर्ने केही अवसर उपयोग गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो। पहिलो हाफमा 2-0 पछि परेको नेपालका लागि 61 मिनटमा विमल घरती मगरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि गोल गर्न नसक्दा नेपाल ताजकिस्तानलाई 3 सुम्पन बाध्य भएको थियो। दोस्रो हाफमा विक्रम लामा र जर्ज प्रिन्स कार्की मैदान छिरेपछि निकै राम्रो अवसर सृजना गरे पनि नेपालले गोल भन्ने गर्न सकेन। आजको नतिजापछि नेपाल 1 सहित अंक तालिकाको पुछारमा झरेको छ। यसअघि अंक जोड्न नसकेको ताजकिस्तानको 3 भएको छ। यससँगै नेपाललाई एसिया कप फुटबलमा छनौट हुन गाह्रो भएको छ। आजै भएको अर्को खेलमा नेपाल रहेकै समूहका यमन र फिलिपिन्सले 2-2 गोलको बराबरी खेलेका छन्
र बंगलादेशसँगको दोस्रो टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले राम्रो प्रदर्शन गरेको छ। चटगाउँमा दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले 2 गुमाएर 225 रन बनाएको छ। अस्ट्रेलियाका डेभिड वार्नर 88 र ह्यान्स कम्स 69 रनमा नट आउट छन्। स्टेभेन स्मिथ 58 रन बनाएर आउट भए। यो अवस्थामा अस्ट्रेलिया अझै 80 रनले पछाडि छ। बंगलादेशले पहिलो पालीमा 305 रन बनाएको छ। पहिलो टेस्ट बंगलादेशले जितेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको आजको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावका लागि मुख्य दलले उम्मेद्वारको नाम टुङ्ग्याए, भोलि हुने उम्मेद्वारी मनोनयन दर्ताको सबै तयारी पूरा।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना दोस्रो चरणको चुनावपछि एकैसाथ हुने, निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन निर्वाचन आयोगलाई एमालेको ध्यान आकर्षण।
तेह्रथुमका ग्रामीण भेगमा औषधिको अभाव, सेती अञ्चल अस्पतालमा 9 वर्ष अघि शुरू भएको इन्डोस्कोपी सेवा बन्द।
उत्तर कोरियाको आणविक सक्रियताको तरंग विश्वभरि, थप नाकाबन्दी लगाउनुको अर्थ नहुने रूसको भनाई, अमेरिका भन्छ कारवाहीबाटै लगाउनुपर्छ।
र ताजिकिस्तानसँग पराजित भएपछि एसिया कप फुटबलमा छनौट हुन नेपाललाई गाह्रो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।